कार्यक्रम हाम्रो भूगोल नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट सदाको शनिबार झैं आज पनि कार्यक्रम हाम्रो भूगोल लिएर तपाईहरू माझ आइसकेका छौं। प्रत्येक शनिबार यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईहरूको आफ्नै कार्यक्रम हो।
नेपालको भूगोलभित्र समेटिएका विविधता, भूबनोट, भाषा, संस्कृति, पर्यटन र विकासको प्रवर्धन, वन जंगलको संरक्षण, प्राकृतिक प्रकोपबाट जोगिन सकिने उपाय, प्राचीन मठ मन्दिरको संरक्षण र सम्वर्धन, तालतलैया, पहाड़ पर्वत, हिमाल र तराईका फाँटका जानकारी तथा नेपालका सातवटै प्रदेशका स्थानीय तहका विगत, वर्तमान र भविष्यका योजनाको चर्चा लगायत शिक्षा, स्वास्थ्य, रोजगार, नेपाली माटो, हावापानी, रहन सहन, जीवन भोगाईलाई मेरो ठाउँ अर्थात तपाईँको ठाउँमा स्थलगत पैरवी गर्दै खोज अनुसन्धान गर्नु कार्यक्रमको उद्देश्य हो।
त्यसैले हामी तपाईँहरूकै गाउँ ठाउँमा आएर विविध पक्षलाई निहाल्दै कार्यक्रम तयार पार्दछौ। कार्यक्रममा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई। हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिणमा बसोबास गर्नुहुने तपाईँहरूमा आज प्रत्यक्ष भेटघाटमा आइपुग्छौं, आउने कोशिश गर्नेछौं।
आज हामी कार्यक्रम मार्फत तपाईहरूलाई शंखरापुर नगरपालिकाको वडा नम्बर 4 लिएर जाँदैछौ, जहाँ 53 रोपनी भूगोलभित्र समेटिएको नमूना मैत्री सेवा आश्रम ज्येष्ठ नागरिक ग्राममा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौ। हामीलाई सुनिरहनुहोला।
झट्ट हेर्दा ससाना चिटिक्क परेका कटेज स्टाइलका घरहरू, समुद्री सतहबाट झन्नै 1800 मिटरको उचाइमा रहेको मणिचुर डाँडा र मणिचुर कुण्डको फेदीमा साली नदीको शिर तथा उद्गम स्थल एवं रमणीय प्राकृतिक स्थल साँखु मेलम्ची राजमार्गको नजिकको दक्षिणमा पौराणिक एवं ऐतिहासिक साँखु सहर र प्रसिद्ध वज्र योगिनीको मन्दिर, उत्तरमा लाङटाङ हिमालको मनोरम हिम श्रृंखला गोसाई कुण्ड र हेलम्बु, पूर्वमा पर्यटकीय नगरी नगरकोट र पश्चिममा शिवपुरी डाँडा र सुन्दरी जलको नजिक हरियाली माझ रहेको ज्येष्ठ नागरिक ग्रामलाई देख्यौं। र आज हामीले ज्येष्ठ नागरिक ग्राममा के कस्ता क्रियाकलापहरू हुँदो रहेछ, यति टाढा आएर यस्ता सामाजिक संस्था चलाउनुको उद्देश्य, स्थानीय स्तरमा यस्ता संस्थाहरूले पुर्याउन सक्ने सहयोग, प्रभावकारिता आदि कुरा बुझ्ने कोशिश गरेर उक्त संस्थाकी कार्यवाहक अध्यक्ष शकुन्तला दाहालसँग गरेको कुराकानी, एक्लै डेढामा बस्नुभन्दा सुविधा सम्पन्न आश्रममा आफू जस्तै साथीहरूसँग केही रकम तिरेर बस्दै आउनुभएका ज्येष्ठ जनहरूको आवाज समेटिएको रिपोर्ट र स्थानीयको जनधारणा प्रस्तुत गर्ने जमर्को गरेका छौं।
आज धेरै गाउँघर युवा विहीन भएको छ, घरमा खाली केटाकेटी र ज्येष्ठ जन मात्र। अझ कतिपय ठाउँमा त ज्येष्ठ जन एक्लै बाँच्न बाध्य छन्। यस्ता एक्लिएका ज्येष्ठ जनलाई एउटा आश्रयको स्थान दिएको छ लप्सीफेदी रैलेमा भएको मैत्री सेवा आश्रम ज्येष्ठ नागरिक ग्रामले। सोही ग्राममा आफ्नो जीवन व्यतीत गर्दै आउनुभएका केही ज्येष्ठ जनको आवाज समेटेर तयार पारिएको एक रिपोर्ट कार्यक्रमको पहिलो सामग्री स्वरूप।
जति नै सन्तान भए पनि आखिर बुढाबुढी एक्लै अर्थात बुढेसकाल एक्लै नै भन्ने उदाहरण पात्र हुनुहुन्छ। श्रीमानको मृत्यु पश्चात एक्लिन बाध्य भएर काठमाडौँबाट आश्रममा पुग्नुभएकी आमा मञ्जुसाई ठकुरीको। आमा घुम्न त जानुहुन्छ छोरा छोरीकोमा, तर आफूलाई विदेशी हावापानी भन्दा नेपाललाई प्यारो लाग्छ, सकुन्जेल नेपालमै बस्ने हो भन्दै आफूले गुगल सर्च गरेर ज्येष्ठ नागरिक ग्राममा रमेर बसेको अनुभव सुनाउनुभयो हामीसँगको भेटमा। उहाँले मासिक 6000 रुपियाँ तिरेर आफ्नै उमेर समूहका दौतरीसँग बस्नु भएको छ।
म त काठमाडौँबाट आएको, काठमाडौँमा मेरो बुढाको सर्भिस थियो, उहाँ चाहिँ किडनीको बिरामीमा खस्नु भयो। छोरा छोरी चाहिँ विदेशमा छ, एउटा छोरा एउटा छोरी, छोरा चाहिँ क्यानाडामा छ, छोरी इन्डियामा छ। सर्भिसले गर्दा सबै गयो, म एक्लै बस्नु मन लागेन, ठाउँमा, अनि त्यो गुगलबाट आश्रम हेरेको, अनि हावा पानीको लागि म आफ्नै सुरले आफ्नै खुसीले आएको। छोरा बुहारी अफिस छ, छोरा इन्जिनियर छ, बुहारी डाक्टर छ, हप्ताको एकचोटि कुरा गर्छु। भोलि पछि उनीहरू लिन आएपछि म जानुपर्छ, छोराले के भएर जाउँ, छोरीको म जाने आउन गर्छु। अनि आएर मैले यहाँ सबैसँग मिलेर बसेको, पैसा म डिपोजिट गरेको त्यही ब्याजले दिन्छ 6,000। प्राणायामहरू गर्छु, अलि हिँड्छु, सुगर छ, प्रेसर छ, त्यसको औषधहरू भक्कै औषधहरू खाएर के गर्ने, एकछिन उनीहरूसँग हप्ता हप्ता दिनमा कुरा गर्छु, एक हप्ता छोरासँग, एक हप्ता छोरीसँग, क्यानाडा पनि गएर बस्नु। अब उहाँ एक्लै हुन्छ, उनीहरू अफिस जान्छ, एक्लै हुन्छ, होइन, फेरि उनीहरूले कर गरे पनि लिन आयो भने जानुपर्छ। बिरामी हुँदाखेरि त ठुल्ठुलो, अब त बिरामी डक्टर छ मेरो उता, यहाँबाट जान्छु गाडीमा, कहिले यहाँ गाडी पाएन भने आफू मिलाएर जान्छु, डक्टर देखाउँछु, एकैचोटि औषधि लिएर आउँछु। अनि सानो तानो भए पनि हाम्रो सिस्टर छ, सिस्टर आएर सुगर लिन्छ, प्रेसर हेर्छ, त्यतिमा काम चलिरहेछ, आफ्नो टाइममा औषधि खान्छु। त्यही छोराले पठाउँछ, छोरासँग लिन्छु। छोरी कहिले कहीँ खुसी भएर दियो भने मैले छोरीसँग त माग्नु भएन, छोरासँग पनि मागेको छैन, छोराले दिन्छ, अहिले उसले आमालाई सम्झेर दिन्छ, होइन। म त उनीहरूलाई नभनिकन आएको, यहाँ आएपछि थाहा पाएको, कति रिसाएको थियो छोरा, किन छोडेर नभनिकन आएको भनेर। कस्तो कस्तो लाग्यो, अब आफ्नो बुढा छैन, घर आफ्नो बेचिदियो, रेन्टमा बसेको थिएँ, बुढा यो भएपछि म आएको यहाँ।
18 वर्षको वैवाहिक जीवनबाट एक्लिन बाध्य हुनुभएका 60 वर्षीय प्रकाश भट्टराईको पनि आफ्नै कथा व्यथा छ। आश्रमको सेवामा जुट्दै आउनुभएका र आश्रमलाई नै अहिले आफ्नो घर ठानेर बस्नु भएको कुरा हामीसँगको भेटमा व्यक्त गर्नुभयो।
मेरो घर यही घर, पहिले बानेश्वरमा घर थियो, बानेश्वरमा पानीको पनि दुःख, दाजुभाइ छुट्टिने जात्रा थियो, तर भाइसँग मेरो तारिफ प्रेम छ, म 8 वर्ष कान्छ भनेको थियो। श्रीमतीले सेपरेसन हुन खोजेन, डिभोर्स गर्न खोजेन, 18 वर्षसँग बस्यो। एउटा छोरी छ अमेरिका, छोरीले मसँग कन्सल्ट एकपल्ट कुरो भएको थियो, त्यहाँदेखि अब उसले पैसा माग्ला भन्ने डरले फोन गरे। म पहिले टिचर, धेरै टिचर भएँ, टिचिङ पेसा मान्छे अलि हेरेको भिडियोकलले हेर्ने भए, अब आत्मा बनाउने पनि टिचर हो, टिचरमा अख्तियार लाग्दैन, ज्ञान दिने कुरा हो। त्यस्तो गरेँ, पढाएँ, कहिले मारवाडीको काम गरेँ, कहिले मिडिया पोइन्टमा काम गरेँ, अनि कहिले पत्रकार पनि भएँ। पत्रकार किन मन परेन भने मलाई एकातिर पार्टीको झन्डा, एकातिर चाहिँ आफ्नो पेसा, अधिकांश त त्यस्तो छ। म यहाँ अब लेखहरू लेख्छु, काम त जले गर्ने हुन्छ, झाडु खेल्ने, उ गर्ने, यताउता सुसेवा।
घरबार त केही छैन, 3 छोरा 1 छोरीकी आमा पाटनकी पार्वती साईलाई 3 छोराले नै मिलेर आश्रममा राखिदिनु भएको छ। दिनभरि बत्ती कातेर बस्ने पार्वती आमाले कहिलेकाहीँ साना साना नाति नातिनाको मायाले आफूलाई सताउने गरेको कारुणी कथा हामीलाई सुनाउनु भयो।
छोरालाई ल्याइदिएको, 3 जना छोरा छ मेरो, एउटा छोरी छ, 3 जना मिलेर 13 हुन्छ। अनि म कहिले कहिले म यसो 4-12 आयो भने कि म जान्छु, छोरी एउटै मात्रै हो मेरो, उसको बच्चा सानो 2 छ, होइन, एउटा 9 वर्षको छ, एउटा 1.5 वर्षको छ। त्यो सानो चाहिँ मैले हुर्काएर माया लाएर म त्यही जान्छु कि। म पहिला आउने दिनमा यहाँ आएर के हो कसो हो भनेको रुन मात्रै आउँछ कि मलाई, अहिले ठिक ठिक छ मलाई। अनि म बोटी काटै बसिन्छु, कसको कुरा नसुन्ने बोटी काटे बसिन्छु।
12 छोरा 13 नाति बुढाको धोक्रो काँधैमाथि भन्ने हाम्रो नेपाली उखान त्यसै बनेको भने पक्कै होइन रहेछ। कोही रहरले त कोही बाध्यताले उक्त मैत्री सेवा आश्रममा आश्रय लिन आउनुभएका आमा बुवाहरूको अनुभव समेटिएको यो रिपोर्ट पछि मैत्री सेवा आश्रमका परिकल्पनाकार स्वर्गीय मित्रसेन दाहालले जुन उद्देश्य मुताबिक सञ्चालनमा ल्याउनु भएको संस्था हाल के कस्तो तवरले अघि बढ़िरहेको छ त, अझ गर्न बाँकी के छ? यस्ता सामाजिक संस्था स्थानीय स्तरमा पुग्दा त्यहाँको जनजीवनले हेर्ने दृष्टिकोण कस्तो हुन्छ आदि बारेमा संस्थाकी कार्यवाहक अध्यक्ष शकुन्तला दाहालसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। अबको पालोमा
जीवन लिनको लागि होइन दिनको लागि भनिन्छ, यसलाई कसरी व्याख्या गर्नुहुन्छ?
वास्तवमा अब यो मरेर जाने चोला होइन, अब भनौँ न, अब आखिरी जन्मिँदा खाली हात जन्मिन्छ, खाली हात नै जाने हो। अब यो बीचको यो समय जुन छ, यो त अब सँगै जाँदा पनि सबै सम्पत्ति लिएर गइँदैन, अब हुनेले चाहिँ अब केही सहयोग गरून्, दान गरून्, अब हामी सबैले दिउँ, सबैले खुल्ला हात बनाऊ, होइन, बाँच्नलाई त आफूलाई पनि चाहियो उपचारहरू गर्नलाई, तर मान्छेले अब अरमौ प्रोपर्टी चाहिँ यत्तिकै खेर गइराखेको हुन्छ। यो बीचको समयमा चाहिँ अब जे जति कमाएको हुन्छ त्यो थुपारेर मात्रै काम छैन, त्यो चाहिँ केही सेवा मान्छेले यस्तो सोचले गरे हुन्थ्यो भन्ने जस्तो लाग्छ मलाई.
उहाँलाई चिन्नु पर्दाखेरि हजुरले कस्तो रूपमा चिन्नुहुन्थ्यो? आफ्नो साथी त आफ्नो भनौ न जीवन साथी त उहाँ छँदै हुनुहुन्थ्यो होइन हजुर, तर पनि अब उहाँले गर्नुभएको कामहरू प्रति यहाँले चाहिँ कसरी हेर्नुहुन्थ्यो?
उहाँ चाहिँ एकदम इमान्दार र राष्ट्रिय प्रेमी पनि हो. राष्ट्रको लागि अब पनि मरिहत्ते गरेर अब काम गर्नुभयो. उहाँ सामाजिक मान्छे हो. घरमा कोही मान्छे आयो भने उहाँले कसैलाई पनि अब खाली मुख उहाँले फर्काउन चाहनुहुन्न थियो होइन, केही कसैलाई केही खुवाएर मात्रै पठाउने उहाँको सोच एकदम सामाजिक विचारको हुनुहुन्थ्यो पहिल्यैदेखि. उहाँ अब यो समाजको लागि केही गरौँ भन्ने खालको उहाँको भावना, अब सबैलाई माया गर्ने त्यस्तो खालको मेहनती, अति मेहनती. अब मेहनतको कुरामा त मैले अब धेरै मान्छेसँग सङ्गत गरेँ, उहाँ त झन् अब आफ्नो लाइफ पार्टनरै हुनुभयो होइन, त्यो भएर पनि अब धेरै थाहा पाइयो होला उहाँको बारेमा. अचम्म लाग्छ मलाई आफैलाई, उहाँले चाहिँ त्यो किडनी ट्रान्सप्लान्ट गरेर आएर पनि अब हामीलाई केही नहुँदा पनि कति गाह्रो भयो जस्तो लाग्थ्यो हरेक कामहरू गर्नलाई. उहाँलाई त्यो कहिल्यै फिलिङ हुँदैन थियो. दिनभर 24 घण्टा उहाँ खटेको खटे. अब यो लप्सी फेरि यो आश्रम बनाइकन पनि उहाँ 2-3 चोटिसम्म त्यति टाढा 25-26 किलोमिटर दुर्गम ठाउँ भनौँ न, अब यो बाटोघाटो पनि राम्रो थिएन त्यो बेलामा त. अब त्यो बेला पनि उहाँ त्यसरी चाहिँ आएर अब गर्नुहुन्थ्यो, अब निरन्तर लागिराख्नुहुन्थ्यो. अब धेरै नै
उहाँले यो ठाउँलाई रोज्नुको खास कारण के थियो?
उहाँले यो ठाउँलाई रोज्नु चाहिँ यो वास्तवमा धार्मिक दृष्टिले पनि यो साँखु तल साली नदीको शिर वज्रयोगिनी मन्दिर नजिकै यहाँ माथि मणिचूर कुण्ड अनि वरिपरि देवी देवताले बास गरेको, फेरि यो स्वच्छ हावापानी भएको हिमालको पहाडै पहाडले घेरिएको, अब यहाँ स्वच्छ हावापानी वरिपरि जंगलहरू नमासिने खालका प्राकृतिकको दृष्टिले पनि सब हरेक कुराहरू हेर्दाखेरि ज्येष्ठ नागरिकहरूलाई राख्दा उहाँलाई अलिकति धेरै ठूलो लार्ज स्केलमा जानुपर्ने भएको हुनाले उहाँलाई धेरै जग्गाहरू पनि चाहिएको हुनाले र यो ठाउँमा चाहिँ उपयुक्त होला भन्ने उद्देश्यले यो ठाउँ नै रोज्नु भएको जस्तो लाग्छ मलाई.
कति क्षेत्रफल छ यो जग्गाको?
यो 53 रोपनी चाहिँ संस्थाको नाउँमा हामीले लिइसकेका छौँ, तर विभिन्न प्रयोजनको लागि अब खेती गर्ने गाईहरूको लागि हामीले छुट्टै प्राइभेट जग्गाहरूमा नै अहिले गरिरहेका छौँ. संस्थाकै नाउँमा चाहिँ हामीले 53 रोपनी जग्गा चाहिँ संस्थामा आइसकेको छ.
अब यति ठुलो प्लान रहेछ उहाँको, तर अब उहाँ हुनुहुन्न, अब यो जिम्मेवारी सबै हजुरको कान्धमा आएको छ, कसरी व्यवस्थापन गरिराख्नु भएको छ?
अब यो चाहिँ कन्टिन्यू आइराख्न चाहिँ मै आइरहेको छु. अब सञ्चालक समिति कहिलेका मिटिङमा आउनुहुन्छ, अब कहिले कोरम पुग्दैन, 4-5 जना भन्दा कहिले हुँदैन होइन. अब सामाजिक संस्थामा जहाँ पनि यस्तै रहेछ, मैले धेरैतिर हेरेँ, तर अब भगवान्ले नै पुर्याइराख्नु भएको छ जस्तो लाग्छ मलाई. चाहिँ उहाँकै इष्टमित्र, उहाँलाई माया गर्ने, उहाँका शुभचिन्तकहरू, उहाँलाई सम्झेर आउने धेरै मान्छेहरू चाहिँ त्यही हिसाबले यहाँ आउनुहुन्छ, सोध्नुहुन्छ कसरी गर्ने के गर्ने. उहाँहरूले सहयोग गरिराख्नु भएको छ, गाईको लागि ल्याउनुहुन्छ कसैले. अब हामीले विभिन्न खाले उहाँले नै सुरु गर्नुभएको थियो यो अक्षय कोषमा चाहिँ अब 365 अक्षय कोषहरू हामीले पुर्यायौँ भने सायद कोही पनि यहाँको बाबामा भोकले मर्नुहुन्न. मैले त्यही अक्षय कोषको ब्याजबाट नै यो चाहिँ निरन्तर चल्दै जाओस् भनेर उहाँले लगभग 30-35 अक्षय कोष उहाँको जीवनकालमै स्थापना गरिसक्नु भएको थियो. अहिले हामीले 58 अक्षय कोष पुर्याइसकेका छौँ. अब यसमा पनि वृद्धि गर्दै जानेछौँ र अक्षय कोष चाहिँ को वृद्धि हुने क्रम जारी नै छ होइन.
ज्येष्ठ नागरिक आश्रम भनौँ न, यो आश्रममा कतिजना ज्येष्ठ नागरिकहरू हुनुहुन्छ यतिखेर?
अहिले 21 जना हुनुहुन्छ.
अनि कस्तो प्रकृतिका ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिनुहुन्छ यहाँ?
यहाँ चाहिँ अब हामीले गाउँ ओडाले सिफारिस गरिदियो भने हामीले अब केही पनि नभएको गरिब भनौँ न असहाय त्यस्तोलाई पनि 2-3 जनालाई हामीले फ्रीमा राखेका छौँ ओडाले सिफारिस गरेर ल्याएर. अनि अब कोही विभिन्न खाले अब यस्ता हामी अहिले जुन ठाउँमा बसेर म इन्टरभ्यू दिइरहेको छु, अब यस्तो टाइपको घरमा यो 600-650 स्क्वायर फिटमा बनेका घरहरू हुन्, यस्ता घरमा बस्ने बुवा आमाले चाहिँ अब विदेशमा छोराछोरी छन्, अब यहाँ उहाँहरू घरमा बस्न एक्लै बस्न नचाहने, एक्लै खान बस्न भनौँ न, अब उहाँका सेवा सुविधा अब सबै कुरा कोही पनि हुँदैन, एक्लै गाह्रो भएको हुनाले सबै सम्पूर्ण व्यवस्था चाहिँ आश्रमले गरिदिन्छ भन्ने उद्देश्यले आएर यस्तै घर लिएर बस्नुहुन्छ.
यस्तो घरमा एकजना जोडीलाई राख्ने हो
यो एक जोडी, एउटा कपाल एक जोडीलाई राख्नलाई बनाइएको हो यो घर चाहिँ होइन. अनि यस्तै टाइपको अर्को सिङ्गल घर पनि छ, हामी एकजनाको लागि मात्रै बनाएको छौँ. त्यो चाहिँ त्यो घरमा चाहिँ एकजना मात्रै बुवा आमा बस्न मिल्छ. एउटा यस्तै मूल ढोकाबाट पस्ने बित्तिकै एउटा रुम हुन्छ, अनि त्यसको भित्र सानो खालको एटेच बाथरूम र किचन बनाइदिएका छौँ. अब उहाँहरूलाई कहिलेकाहीँ तातो पानी चिसो पानी खान मन लाग्यो भने आफ्नो सानो किचनमा, अब यहाँ किचनबाट बनाएर लाँदाखेरि ढिलो भयो आफूलाई खान मन लाग्यो भने त्यो होस् भनेर त्यसको लागि हामीले त्यो सानो किचन बनाइदिएको र यहाँ पनि अब हामीले अब देखिहाल्नुभयो यहाँहरूले 2 बेडरुम एउटा किचन यसरी छन्। अब यस्ता खालका घर हाम्रा अब ठूलो हस्पिटल बिल्डिङ अफिस बिल्डिङ तीनटा ठूलो घर बाहेक जम्मा 34 घरहरू छन् यो एरियामा हाम्रा साना ठूला सबै गरेर पे गरेर बस्नको लागि चाहिँ हामीले यो घर बनाएको हो होइन। अब यो पेइङ हो यो यस्तो टाइपको घरहरू चाहिँ हामीले नन पेइङ फ्रीमा राख्नलाई चाहिँ कमनमा राख्छौँ। त्यो दिवा सेवा केन्द्र भनेर हामीले सुरुमा बनाएको छौँ त्यहाँ दिउँसो यसो भजन कीर्तनहरू पनि गराइन्छ र भित्र 4 कोठाहरू छन् ठूलो हल त्यसमा चाहिँ कमन बुवा आमालाई राखिन्छ एक साइडतिर बुवाहरूलाई एक साइडतिर आमाहरूलाई गरेर त्यसरी बनाएको छौँ। त्यहाँ 5-5 बेड राखिदिएको छ। अब त्यहाँ 3 कोठामा बुवा आमा बस्नुहुन्छ एउटा चाहिँ रुम खाली नै छ।
त्यो उता चाहिँ निशुल्क रहे
उता निशुल्क सशुल्क भन्नाले 6,000 तिर्ने पनि हुनुहुन्छ उहाँका अलिकति सक्ने आफन्त नातेदारबाट हामीलाई 6,000 अब एकजना बुवा हुनुहुन्छ उहाँको छोरीले 6,000 तिरिदिनुहुन्छ मासिक बुवा आमालाई राखे बापत सेवा सुविधा सबै त्यही 6,000 हामीले खाना बस्न सबै त्यहीँबाट हो त्यसरी राख्छौँ। अब यो पुरै फ्रीमा पनि अब यसलाई सञ्चालन गर्नु पर्यो मेन्टेनेन्स गर्नु पर्यो कर्मचारी पाल्नु पर्यो अब धेरै गाह्रो हुँदो रहेछ हामीलाई सरकारबाट पनि खासै अब त सहयोगहरू छैन यो सञ्चालनको लागि होइन अनि यो घरहरू बनाउन त अब सरकारले पनि सहयोग गरेको हो तर सञ्चालन खर्चको लागि चाहिँ आफै जुटाउनु पर्ने हुन्छ अनि त्यस्तो कारणले अलिकति गाह्रै छ सञ्चालनको।
यहाँ तरकारी खेती पनि गरेको देख्यौँ हामीले कसरी गर्नुहुन्छ कति क्षेत्रफलमा तरकारी खेती गर्नुहुन्छ?
हामीले चाहिँ अब लगभग यति उति भन्ने छैन क्षेत्रफल त अब घरहरू बनाएर बाँकी जग्गामा हामीले सबैतिर तरकारीहरू लगाएको छौँ बाँकी बाँझो काहीँ पनि राखेको छैनौँ सबै अगाडि गार्डन फुलहरू बर बगैँचा लगाछौँ भने पछाडिको भागमा सबै तरकारी खेती नै गरेको छ। अब गाईहरू पालेको छ त्यो चाहिँ हामीले प्राइभेट जग्गामा पालेका छौँ गाईलाई चाहिँ अलिक छुट्टै ठाउँ बाटो मुनि
तरकारी बाहिरबाट ल्याउनु पर्दैन
तरकारी हामीले यो बेमौसमी तरकारीहरू चाहिँ बाहिरबाट ल्याउँछौँ वर्षको यहीँको बुवा आमालाई यहीँको अर्ग्यानिक तरकारी नै खुवाउँ भनेर यहाँ मलहरू हामीसँग प्रशस्ति छ अनि अब यहीँ उत्पादन भएका तरकारी धेरै सिजनका तरकारी हामी यहीँ खुवाउँछौँ।
प्रतिष्ठान स्थापना गरेपछि यो समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो पाउनुहुन्छ?
समाजको दृष्टि भन्नाले अब समाजले अब राम्रै जस्तो लाग्छ मलाई त अब त्यस्तो नराम्रो अहिलेसम्म खासै केही छैन। हाम्रो अगाडि त अब उहाँहरू आउनुहुन्छ भिजिट गर्नुहुन्छ हेर्नुहुन्छ घुम्नुहुन्छ हामीलाई राम्रै सल्लाह सुझावहरू पनि दिनुहुन्छ त्यस्तो नराम्रो अहिलेसम्म खासै सुनिएको छैन। अब हुन त समाजमा मान्छे विभिन्न थरीका हुन्छन् कतिले यत्रो प्रतिष्ठान गराएछ के आउला यहाँ कति खालान् यसो गर्लान् उसो गर्लान् भन्ने पनि होलान् कतिको अब आफ्नै अब मनको कुरा हो होइन तर अहिलेसम्म हाम्रो अगाडि त्यस्तो नेगेटिभ त्यस्तो नराम्रो चाहिँ खासै त्यस्तो सुनिएको छैन। समाजले पनि राम्रै सोचेको होला भन्ने लाग्छ।
अब हजुरको कानमा सबै कुरा आइसकेका छ त्यसले गर्दाखेरि अब त्यो चुनौती छ नि त हजुरलाई त्यसले गर्दा आगामी दिनमा कसरी अगाडि बढाउने सोच राख्नु भएको छ?
अब यसलाई जे जति अब हाम्रो परिकल्पनाकार संस्थापक अध्यक्ष ज्यू हुँदाखेरि अब धेरै सजिलो थियो होइन अब उहाँ हुँदा द्रुत गतिमा यो संस्था चाहिँ अगाडि बढ़िरहेको थियो। अब अहिले चाहिँ अलिकति मन्द हिसाबले भनौँ न हामीले गर्न त गरिरहेको छौँ 2 हामीले गाईको गोठ बनायौं 10 लाख खर्च गरेर अनि तरकारीको लागि टनेल राख्यौं हामीले स्थानीयबाट 2 लाख 50% चाहिँ डोनेसन आयो 50% हामीले आफैले लगानी गर्यौं लगभग 4 लाख टनेल हो त्यो 2,30,000 हाम्रो परेको छ। अब त्यसपछि हामीले यसपालि सबै दाताहरूको चाहिँ त्यहाँ स्तम्भमा नाम राखिदिने अब एउटा शिलालेख बनाएर फोटो सहितको चाहिँ नाम राखिदिने भन्ने हाम्रो संस्थापक अध्यक्षज्यूको त्यो विचारले सुरु गर्नुभएको थियो आधा उधी गर्दै उहाँ बित्नुभयो अनि त्यो त्यति अधुरै थियो स्तम्भ अहिले हामीले कम्प्लिट गर्यौं यसपालि अलिकति अर्थ मन्त्रालयको सहयोग पनि आयो मेन्टेनेन्सको लागि त्यो सहयोगले हामीले त्यो स्तम्भ र 2-4 पुग्ने झ्याल ढोकामा कलरहरू गर्यौं अलिअलि मेन्टेनेन्सका कामहरू पनि भए त्यसरी गर्यौं यो वर्ष होइन अब बिस्तारै हामीले यसलाई चाहिँ अब स्पिडली नसके पनि अब सरकारले सहयोग गर्यो भने त सरकारको पनि धेरै लगानी छ यसमा होइन यो घरहरू बनाउँदा त सरकारको लगानी छ नि त जेपी प्रतिष्ठान र नेपाल सरकार र नेपाली सेनाले मिलेर बनाएको यो भौतिक संरचनाहरू चाहिँ सबैको सहयोगमा बन्यो भने अब सञ्चालनको क्रममा चाहिँ खासै हेरेको छैन।
अन्तिममा हाम्रो भूगोल कार्यक्रम मार्फत यहाँले के भन्न चाहनुहुन्छ?
सरकारले पनि अब यी संरचनाहरूलाई जोगाउनलाई संरचनाहरू त बने यसको मेन्टेनेन्सको लागि उसले विचार गर्नुपर्ने हुन्छ रेडियो नेपालबाट यहाँहरू आइदिनु भयो यसको लागि चाहिँ एकदमै मलाई खुसी लागेको छ होइन यहाँहरूलाई यहाँसम्म दुःख गरेर यो संस्थाको बारेमा मसँग इन्टरभ्यू राखिदिनु भयो यसको लागि चाहिँ यहाँहरूलाई धेरै धन्यवाद दिँदै र रेडियो नेपाललाई पनि धन्यवाद दिँदै नमस्कार।
अहिले सुन्दै हुनुहुन्थ्यो शंकरापुर नगरपालिका वडा नम्बर 4 रैलीमा रहेको ज्येष्ठ नागरिक ग्रामकी कार्यवाहक अध्यक्ष शकुन्तला दाहालसँग गरिएको कुराकानी। त्यहाँका युवा स्थानीयहरू आफ्नो ठाउँ कस्तो भएको हेर्न चाहन्छन् त?
मेरो नाम राजेन्द्र गोले। अब युवाहरूलाई विभिन्न सिपमूलक तालिमहरू अब के हुन्छ, अब अलि विदेशमा गए दुःखै गर्ने हो, त्यही दुःख गर्ने चिज अझै बढो यतैतिर केही गरिदिनु भयो चाहिँ युवाहरू विदेश जानु रोकिन्छ जस्तो लाग्छ मलाई।
मेरो सेतो लान एउटा यहाँ क्यूको गाडीको बन्दोबस्त भयो भने अलि राम्रो सहज हुन्छ कि भन्ने कुरा चाहिँ हाम्रो अप्ठ्यारो छ बाटो होइन, टाउनमा अलिअलि बिग्रिया अवस्था पनि छ बाटोतिर होइन।
विजय कुमार, युवाहरू सबै मिलेर जागेर एकजुट भएर काम गर्नुपर्छ जस्तो लाग्छ।
स्थानीयको जनधारणासँगै आजको हाम्रो भूगोल कार्यक्रमको समय सकिने आँटेको छ। आज हामीले तपाईहरूलाई शंखरापुर नगरपालिका वडा नम्बर 4 लप्सीफेदीको रैले स्थित ज्येष्ठ नागरिक ग्राम मैत्री सेवा आश्रम लिएर आयौं। अर्को कार्यक्रममा भने हामी अर्कै कुनै ठाउँ लिएर जाने नै छौं।
आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो, यसको प्रतिक्रिया सल्लाह सुझाव पठाउन भने नभुल्नु होला। यसको लागि हाम्रो इमेल एड्रेस हो हाम्रो भूगोल 2019@gmail.com। इमेल एड्रेस एकपटक पुनः दोहोऱ्याउँदैछौ, HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। ठेगाना एकपटक फेरि दोहोऱ्याउँदैछौ, HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com।
यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np मा लगन गरेर अथवा रेडियो नेपालको फेसबुक एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ।
आजलाई कार्यक्रमबाट प्राविधिक साथी मोहन काफले र हामी दोय,
म विनिता चौधरी
अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार।